আলহামদুলিল্লাহ, আলহামদুলিল্লাহি রাব্বিল আলামিন, ওয়াসসালাতু ওয়াসসালামু আলা মান কানা নাবিয়্যাম ওয়া আদামু বাইনাল মায়ি ওয়াত্তিন ওয়া আলা আলিহি ওয়া আসহাবিহি আজমাইন। আম্মা বাদ, আউযু বিল্লাহি মিনাশ শাইতানির রাজিম, বিসমিল্লাহির রহমানির রহিম। ওয়া ইন ইয়াকাদুল লাযিনা কাফারু লায়ুযলিকুনাকা বিআবসারিহিম লম্মা সামিউ যিক্রা ওয়া ইয়াকুলুনা ইন্নাহু লামাজনুন ওয়া মা হুয়া ইল্লা যিক্রুল লিল আলামিন। সাদাকাল্লাহুল আযীম। আজ হামারি ইস রুহানি তরবিয়তি নশিস্ত কা উনওয়ান হ্যায় নজরে বদ। নজরে বদ কা লগনা কুরআনে মজীদ, ফুরকানে হামিদ আর আহাদীস মুবারকা সে সাবিত হ্যায়। আকসর হযরাত ইসকা ইনকার করতে হ্যায় আর ये कहते हैं कि इसकी कोई हकीकत नहीं है, नज़र नहीं लग सकती, और अगर कोई कहता है तो उसका मजाक उड़ाते हैं, इस किस्म की बातें करते हैं। असल में ये तमाम चीज़ें ला इल्मी की बुनियाद पर हैं। आइए आज हम आपको बताएं कि नज़र बद का लगना कुरान करीम से भी साबित है और नबी पाक अलैहिस्सलाम की अहादीस से भी साबित है। नज़र बद लगती है, उससे नुकसान भी होता है, इसीलिए उसका इलाज भी अहादीस में नबी पाक अलैहिस्सलाम ने बताया है। बुजुर्गान दीन औलिया कामिलीन से भी बहुत से औरात, वज़ाइफ और ऐसी दुआएं मनकूल हैं कि जो नज़र बद के लिए मुफीद हैं। सबसे पहले ये समझिए कि नज़र बद किसे कहते हैं। नज़र बद से मुराद वो मनफी असरात हैं जो किसी इंसान के देखने की वजह से दूसरे इंसान या दीगर मौजूदात पर मुरतब होते हैं। और किसी ने तारीफ ये की कि नज़र बद वो मनफी असर है जो बाज़ अफराद की निगाहों के ज़रिए दूसरे इंसान या जानवर या किसी भी चीज़ की तरफ मुंतकिल होते हैं। ये हकीकत है कि अल्लाह ताला ने इंसान की निगाहों में असर दिया है। असर अच्छा भी होता है और असर बुरा भी होता। उस ज़माने में ऐसे लोग मौजूद होते थे कि जो अपनी निगाहों के ज़रिए दूसरे इंसान पर असर डालते थे, उसकी बाकायदा मशक भी करते थे और उसके ज़रिए वो नुकसान भी पहुंचाते थे। कुरान मजीद फरकान हमीद की जो आयत मुबारक हमने तिलावत की, इसका शान नज़ूल भी यही है। पहले इसका तर्जमा, अल्लाह फरमाते हैं, वई यकादुल लज़ीना कफरू लयुज़लिकूनका बिअबसारिहिम लम्मा समियु ज़िक्रा वयकूलूना इन्नहु लमजनून। और कुफार कुरान को सुनते हैं तो ऐसा लगता है कि अनकरीब आपको नज़रों से फिसला देंगे। वमा हुआ इल्ला ज़िक्रुल लिल आलमीन। अगरचे ये कुरान नसीहत है तमाम जहान वालों के लिए, शान नज़ूल ये है कि उस माशरे में बहुत से लोग ऐसे थे जो इस बात में मशहूर थे कि वो किसी को घूर कर देखें, किसी को गौर से देखें या अजीब नज़रों से देखें तो उनकी नज़र उस शख्स पर पड़ती है और उसको नुकसान पहुंचता है। बालफाज दीगर जिसे नज़र बद कहा जाता है। तो उन्होंने नबी पाक अलैहिस्सलाम को नज़र लगाने के लिए, नुकसान पहुंचाने के लिए उन लोगों की खिदमात हासिल की और ये कहा कि तुम इनको नज़र लगाओ। अब उनका अपना जो एक तरीक़ा था, जिस तरह के आज आप देखते हैं कि हिप्नोटाइज़म है और बहुत सारी चीज़ें इस किस्म की कि जो नज़रों के ज़रिए की जाती हैं, तो उन्होंने उस तरीके से ये कोशिश की कि नबी पाक अलैहिस्सलाम को नुकसान पहुँचाएँ, नज़र लगाएं। अल्लाह तबारक व ताला ने अपने महबूब सल्लल्लाहु अलैहि वसल्लम को महफूज रखा और उसी का ज़िक्र इस आयत में है। कुफार कुरान को सुनते हैं तो ऐसा लगता है कि अनकरीब आपको नज़रों से फिसला देंगे। वो लोग आए और उन्होंने कोशिश की, आप सल्लल्लाहु अलैहि वसल्लम को बहुत गौर से देखा और उन्होंने अपने दिल में यह ख्याल किया कि हम इनको नज़र लगाएंगे, इनको नुकसान पहुंचाएंगे, जिस तरह के हम और लोगों के साथ करते हैं। لیکن اللہ تبارک و تعالیٰ نے اپنے محبوب صلی اللہ علیہ وسلم کو ان کی بد نظروں سے محفوظ رکھا۔ مفسرین نے لکھا کہ اس آیت مبارکہ میں انہی لوگوں کا ذکر ہے، اللہ فرماتے ہیں کہ ان قریب آپ کو نظروں سے پھسلا دیں گے، یعنی وہ یہ خیال کرتے ہیں کہ ہم اپنی بد نظروں سے آپ صلی اللہ علیہ وسلم کو نقصان پہنچائیں گے۔ اب نقصان کیا ہوگا؟ یعنی بد نظر جب لگتی ہے یا تو انسان بیمار ہو جاتا ہے، یا کسی اور حادثے کا شکار ہو جاتا ہے، یا اس کو کوئی بھی تکلیف پہنچتی ہے۔ تو ان کا ارادہ یہی تھا کہ ہم اپنی ان نظروں کے ذریعے جس طرح عام لوگوں کو نقصان پہنچاتے ہیں، محمد صلی اللہ علیہ وسلم کو بھی ہم اسی طرح نقصان پہنچائیں گے۔ لیکن اللہ تبارک و تعالیٰ نے بہرحال آپ کو ان کی اس بد نظروں سے محفوظ رکھا۔ لیکن اس آیت سے یہ ثابت ہو گیا کہ نظر بد کا لگنا بہرحال یہ حق ہے۔ یہ سورہ قلم کی آیات بینات ہیں جن میں اس کا ذکر ہے۔ دوسرا ذکر سورہ یوسف کی آیت نمبر 67 میں ہے۔ حضرت یعقوب علیہ السلام نے اپنے بیٹوں سے فرمایا، قرآن کہتا ہے، قال یا بنیا لا تدخلوا من باب واحد وادخلوا من ابواب متفرقہ، اے میرے بیٹوں تم ایک دروازے سے سب کے سب داخل نہ ہونا۔ ابواب متفرقہ یعنی مختلف دروازوں سے تم اس شہر میں داخل ہونا۔ کہنے کا مطلب یہ تھا کہ اگر تم ایک ہی دروازے سے سب کے سب داخل ہو گئے تو ان کے جتنے بیٹے تھے، ایک تو یہ کہ وہ حسین تھے، دوسرے یہ کہ کثیر تھے، تیسرے یہ کہ سب کے سب باوقار تھے۔ تو حضرت یعقوب علیہ السلام نے اس لیے اپنے بیٹوں کو روکا کہ یہ سب کے سب ایک ساتھ ایک دروازے سے داخل ہوں گے تو انہیں نظر لگ جائے گی۔ مفسرین نے بھی اس آیت کے تحت لکھا کہ اس کا مقصد، روکنے کا مقصد صرف اور صرف یہی تھا کہ تم اگر اس طرح جاؤ گے تو تمہیں نظر لگے گی، لہذا مختلف دروازوں سے تم جاؤ تاکہ تمہیں نظر نہ لگے۔ یہ دو آیات ایسی ہیں جو ہمیں ملتی ہیں قرآن مجید فرقان حمید میں، جس سے یہ پتہ چلتا ہے کہ نظر بد کا لگنا بہرحال یہ حق ہے اور اس سے کوئی انکار نہیں کر سکتا۔ اور جو لوگ انکار کرتے ہیں وہ سمجھ لیں کہ قرآن اور حدیث سے نابلد ہیں۔ اب آئیے احادیث مبارکہ میں دیکھیں۔ نبی پاک علیہ الصلاۃ والسلام نے نظر بد کے متعلق کیا فرمایا؟ حضرت ابو ہریرہ رضی اللہ تعالیٰ عنہ اس حدیث کو روایت کرتے ہیں، عن ابی ہریرہ رضی اللہ عنہ عن النبی صلی اللہ علیہ وسلم قال العین حق ونہا عن الوشم، فرماتے ہیں کہ نبی پاک علیہ الصلاۃ والسلام نے فرمایا نظر بد کا لگنا حق ہے، اور آپ صلی اللہ علیہ وسلم نے جسم پر گودنے سے منع فرمایا۔ یہ دو چیزیں اس حدیث میں بیان ہوئی۔ پہلی چیز کا معنی کیا ہے کہ العین حق، یعنی نظر بد کا لگنا یہ حق ہے، یہ اچھے خاصے انسان کو بیمار کر دیتی ہے، یا کوئی حادثہ پیش آ جاتا ہے، یا کوئی ایسا نقصان ہوتا ہے کہ جس سے اس کو شدید اذیت اور تکلیف پہنچتی ہے، یہ سب کے سب اس نظر بد کی وجہ سے ہوتا ہے۔ بچوں پر بھی نظر لگتی ہے، بڑوں پر بھی نظر لگتی ہے، یہ ضروری نہیں کہ کوئی بچہ چھوٹا ہو، جو بچہ ہو اسی پر نظر لگے، بڑوں کو بھی نظر لگتی ہے، جوان کو بھی لگتی ہے، ہر اچھی چیز پر، خوبصورت پر نظر لگتی ہے، اور وہ نظر بد ہی ہوتی ہے جو اس کو نقصان پہنچاتی ہے۔ نظر بد کی تعریف آپ نے سن لی کہ کسی انسان کی نظر کسی انسان پر، جانور پر یا کسی پر پڑے منفی انداز میں تو وہ اسے نقصان پہنچاتی ہیں۔ نبی پاک علیہ الصلاۃ والسلام نے اس کا علاج بھی بتایا۔ دیکھیے سرکار دو عالم علیہ الصلاۃ والسلام طبیب انسانیت، جو کچھ مرض بتائے ان امراض کا علاج بھی آپ نے بتایا قرآن مجید فرقان حمید سے۔ اب ہم نے یہ تو سمجھ لیا کہ بہرحال نظر لگتی ہے، اور بچوں کو بھی، بڑوں کو بھی، چھوٹوں کو، سب کو نظر لگتی ہے، لیکن اس کا علاج کیا کیا جائے؟ سرکار دو عالم علیہ الصلوۃ والسلام نے حضرت اسماء بنت عمیس رضی اللہ تعالی عنہا سرکار کی بارگاہ میں حاضر ہوئیں اور عرض کی، یا رسول اللہ صلی اللہ علیہ وسلم، فدا کا امی و ابی، سرکار میرے ماں باپ قربان، جعفر کے بچوں کو نظر لگ جاتی ہے تو کیا میں ان کے لیے رقیہ لے لوں، یعنی میں کچھ پڑھ کر دم کر دوں؟ اچھا، اس زمانے میں یعنی زمانے جاہلیت میں بہت سے دم ایسے تھے کہ جس میں شیاطین کا ذکر تھا، جس میں دیگر چیزوں کا ذکر تھا، اور بہت سے دم کرنے والے بھی مشہور تھے، دم کرنے والیاں بھی مشہور تھیں، تو وہ اس سے دم کرتے تھے، فائدہ بھی ہوتا تھا، بہت سوں کو نہیں ہوتا تھا، بہت سوں کو نقصان ہوتا تھا، لیکن بہرحال دم اس وقت موجود تھا۔ تو سرکار دو عالم علیہ الصلوۃ والسلام نے کچھ کلمات لکھ کر دیے، فرمایا یہ کلمات پڑھ کر بچوں پر دم کر دو، انشاءاللہ نظر بد سے محفوظ رہیں۔ تو انہوں نے کیا کیا، ان کلمات کو پڑھ کر دم بھی کیا، جو بچے بڑے تھے انہیں وہ کلمات یاد کرائے، اور جو بالکل کم سن تھے یاد نہیں کر سکتے تھے، انہی کلمات کو لکھ کر ان بچوں کے گلے میں تعویذ بنا کر ڈال دی۔ حضرت عبداللہ ابن عمر رضی اللہ تعالیٰ عنہما، ان سے بھی اسی قسم کی حدیث مروی ہے، جب انہوں نے سرکار کی بارگاہ میں عرض کی، نبی پاک علیہ الصلوۃ والسلام نے کلمات سکھائے، کہا یہ کلمات سیکھو اور یہ پڑھ کر نظر بد والے بچوں پر دم کر دو۔ جو بچے رات میں ڈر جاتے ہیں، یا نظر بد لگنے سے رونا شروع کر دیتے ہیں، یا نظر بد کی وجہ سے بیمار ہو جاتے ہیں، یا کسی بھی مسئلے کا شکار ہو جاتے ہیں، تو حضرت عبداللہ ابن عمر رضی اللہ تعالیٰ عنہ نے بھی وہ کلمات پڑھ کر خود بھی یاد کیے، اپنے بچوں کو بھی سکھائے جو پڑھ سکتے تھے یاد کر سکتے تھے، اور وہ بچے کے جو کلمات یاد نہیں کر سکتے تھے، جو بالکل کم سن تھے، آپ نے ان کلمات کو لکھ کر جو سرکار نے ان کو یاد کرائے تھے، اس کا تعویذ بنا کر ان کے گلے میں ڈال دیا۔ اس سے ایک ثبوت ہمیں یہ بھی ملا کہ دم کرنا بھی جائز ہے اور تعویذ گلے میں ڈالنا بھی جائز ہے۔ اچھا، اب آپ اس میں یہ دیکھیں کہ ایسے کلمات کہ جن میں شیاطین کا ذکر ہو، جن میں اجنہ کا ذکر ہو، جن میں ان دونوں کے علاوہ اور کسی چیز کا ذکر ہو، یعنی اللہ تعالیٰ کے اسماء مبارکہ یا کوئی چیز نہ ہو، ان سے نبی پاک علیہ الصلوۃ والسلام نے منع فرمایا، اور بہت سے لوگ حاضر ہوئے، یا رسول اللہ صلی اللہ علیہ وسلم، ہم زمانے جاہلیت میں دم کیا کرتے تھے اور اس سے فائدہ ہوتا تھا، تو آپ ہمیں یہ بتائیے کہ کیا ہم وہ کلمات پڑھ کر دم کر سکتے ہیں؟ سرکار نے فرمایا وہ کلمات مجھ پر پیش کرو، مجھے بتاؤ کون سے کلمات، وہ کسی مختلف زبان کے الفاظ تھے، انہوں نے وہ کلمات نبی پاک علیہ الصلوۃ والسلام کو سنائے، آپ صلی اللہ علیہ وسلم نے بغور سنا اور فرمایا اس میں کوئی حرج نہیں، تم یہ پڑھ کے دم کر سکتے۔ اس سے کیا معلوم ہوا کہ وہ کلمات کے جن میں شیاطین کا ذکر ہو، جس میں اجنہ کا ذکر ہو، یا اس میں کسی ایسی چیز کا ذکر ہو کہ جو شریعت اور سنت کے خلاف ہو، ان کا پڑھنا یا ان کا لکھنا یا ان کو تعویذ بنا کر ڈالنا، یہ سب کا سب حرام ہے، ناجائز۔ لیکن وہ پاکیزہ کلمات قرآنی آیات ہوں، یا مقدس نام ہوں، یا پاکیزہ مقدس مسنون دعائیں ہوں، جیسے کہ کلمات حضور علیہ الصلوۃ والسلام نے صحابہ کو سکھائے، حضرت عبداللہ ابن عمر اور دیگر کو، تو ان کلمات کا پڑھ کر دم کرنا بھی جائز ہے، بچوں کو یاد کرانا بھی جائز ہے، اور انہی کلمات کا لکھ کر تعویذ بنا کر گلے میں ڈالنا یہ بھی جائز ہے۔ ان کلمات کو پڑھ کر دم کیا جائے گا تب بھی شفا ہوگی، بچوں کو یاد کیا جائے گا، بچوں کو بھی فائدہ ہوگا، محفوظ رہیں گے، اور وہی کلمات لکھ کر گلے میں ڈال دیا جائے گا تعویذ بنا کر، اس سے بھی انہیں فائدہ ہوگا، نظر بد سے بھی محفوظ رہیں گے، بیماری سے بھی اور ہر قسم کے حادثات سے محفوظ رہیں گے۔ اچھا، اس میں ایک اور بات قابل غور ہے، جو لوگ تعویذات اور دم کے خلاف ہیں، وہ اسی بات کو اٹھاتے کہ یہ توکل کے خلاف ہے، हमें तो अल्लाह पे भरोसा करना चाहिए, अल्लाह ताला हिफाजत करेगा, अल्लाह ताला हमें बचाएगा, वो बीमारी से महफूज रखेगा, वो हादसा से बचाएगा। बिलाशुबा हर मुसलमान का अकीदा यही है कि खालिक हकीकी वही है, मालिक हकीकी वही है, राजिक हकीकी वही है, मुस्तान हकीकी वही है, सब कुछ वही कर रहा, लेकिन उसने इस आलम असबाब में ये सबब पैदा किए, इनके जरिए इलाज करो। अगर ऐसे ही होता तो फिर इलाज का हुक्म क्यों दिया जाता? फिर तो आप कहते कि ये दवा करना, दवा पीना, इस्तेमाल करना, ये भी तवक्कुल के खिलाफ है। आप बीमार हो जाएं, बुखार हो जाए, आप आराम से लेट जाइए, अल्लाह ताला शिफा दे देगा। नहीं, शिफा देने वाला बेशक वही है लेकिन जरिया दवा है, शिफा देने वाला वही है जरिया तावीज़ है, शिफा देने वाला वही है जरिया दम है। ये सारी चीज़ें अहादीस में मौजूद है, कुरान मजीद फरकान हमीद में मौजूद है, और नबी पाक अलैहिस्सलाम ने अपने अमल से ये बता दिया कि शिफा तो अल्लाह ही के दस्ते कुदरत में है, लेकिन उसने ये जरिए बनाए। अगर ऐसा होता तो हुजूर पुरनूर अलैहिस्सलाम सबसे पहले यही फरमाते कि तुम्हें कोई दवा करने की ज़रूरत नहीं, तुम्हें कोई तावीज़ या कोई दुआ पढ़ने की या गले में डालने की या दम करने की ज़रूरत नहीं, अल्लाह पर तवक्कुल करके बैठ जाओ। तो याद रखिए, ये अल्लाह पर तवक्कुल नहीं है, ये तो उसके और उसके नबी सल्लल्लाहु अलैहि वसल्लम के हुक्म के खिलाफ अमल है। तो इसलिए अकीदा हमारा यही है कि शिफा देने वाला अल्लाह तबारक व तआला, जरिया उसने तावीज़ को बना दिया, जरिया उसने दुआ को बना दिया, जरिया उसने दवा को बना दिया, ये तमाम आलम असबाब में ये चीज़ें उसने रख दी कि इनको इस्तेमाल कर लो, तुम्हें शिफा हासिल हो जाएगी। लेकिन हरगिज़ कोई ये अकीदा नहीं रखता कि यही शिफा देने वाली चीज़ें हैं, शिफा देने वाली ज़ात सिर्फ़ और सिर्फ अल्लाह तबारक व तआला की है, ठीक है। लेकिन हमारा अकीदा यही है, इसलिए हम दवा भी इस्तेमाल करते हैं, हम तावीज़ात भी इस्तेमाल करते हैं, हम दुआएं भी पढ़कर दम करते हैं। तो इससे ये पता चला कि दम करना ये भी इससे शिफा हासिल होती है, तावीज़ गले में डालना उससे भी शिफा हासिल होती है, और कोई दुआ पढ़कर जैसे कि कलिमात नबी पाक अलैहिस्सलाम ने सहाबा इकराम रिजवानुल्लाह ताला अलैहिम अजमईन को सिखाए, उन्होंने वो पढ़कर अपने ऊपर दम किए, अपने बच्चों पे दम किए, और उनको लिखकर तावीज़ बनाकर गले में डाला, इन तमाम चीज़ों से शिफा हासिल होती है। अब आइए देखें, कुछ कलिमात वो थे कि जिनके लिए मना किया गया, और उनके लिए उलमा ने ये लिखा कि जिन कलिमात में शैतानी नाम हो, जिनमें शैतानी चीज़ें हों, या ज़माने जाहिलियत की कुछ ऐसी चीज़ें जो वो लोग पढ़ते थे, ऐसे कलेमात ऐसे तावीज़ात उनके लटकाने से यानी गले में लटकाने से या उनको इस्तेमाल करने से या उन कलेमात को पढ़कर दम करने से, इससे नबी पाक अलैहिस्सलाम ने मना फरमाया है। तो इस गुफ्तगू का हासिल ये हुआ कि नजर बद का लगना कुरान मजीद फरकान हमीद से और अहादीस मुबारक से साबित है। अब आइए इसका इलाज, हुजूर पुरनूर अलैहिस्सलाम ने इसका इलाज ये बताया, सरकार की अहादीस में भी और दीगर चीज़ों में हमें मिलता है कि सूरह फलक और सूरह नास ये पढ़कर दम किया जाए तो हर किस्म की नजर बद या जादू या इस किस्म की जितनी भी चीज़ें हैं उन सब से महफूज रहा जा सकता है। अब उसके पढ़ने के तरीके मुख्तलिफ हैं, बुजुर्गान दीन औलिया कामिली ने बताया कि सूरह फलक और सूरह नास रोज़ाना आप सोने से पहले 11 मरतबा पढ़कर अपने ऊपर दम कर लें, बच्चों के ऊपर दम कर लें, नजर बद से और हर किस्म की बदख्वाबी से और गलत चीज़ों से महफूज हो जाए। बाद बच्चे रात में रोते हैं या सोते सोते उठ जाते हैं, रोना शुरू कर देते हैं, और बहुत सारी चीज़ें होती हैं, तो इससे बीमारी के भी शिफा हैं, नजर बद से भी शिफा है, और अजिन्ना वगैरह से भी शिफा है, इन तमाम चीज़ों से महफूज रहने के लिए यह है। दूसरी चीज़ है आयतल कुर्सी, इसके मुतालिक ये लिखा बुजुर्गान दीन ने कि अगर कोई ऐसा शख्स जिसको बदख्वाबी होती हो या डरावने किस्म के ख्वाब नज़र आते हों जिससे वो डर जाए, बहुत से ऐसे होते हैं ना कि ख्वाब नज़र आए अब वो ख्वाब देखकर उठ गया, उसको नींद नहीं आ रही, कोई डरावना ख्वाब, ऐसा खौफनाक ख्वाब उसने देखा कि उसकी नींद उड़ गई। और अक्सर ये मामला उसके साथ होता है, तो उसके लिए ये है कि सोने से पहले 3 मरतबा आयतल कुर्सी और अव्वल आखिर दुरूद शरीफ 11 मरतबा पढ़कर ये अपने हाथों पर दम करे और अपने ऊपर दम करके सो जाए। इंशाअल्लाह ताला बदख्वाबी से और नजर बद से और दीगर मामलात जो होते हैं उन सब से वो महफूज रहेगा। देखिए अल्लाह के कलाम में बड़ा असर है, और ये चीज़ अलग है कि हमें उसके इस्तेमाल का तरीका नहीं आता, हम उन चीज़ों को पढ़ते नहीं हैं। पूरा कलाम अल्लाह तबारक व ताला का अव्वल से आखिर तक शिफा ही शिफा है, लेकिन कुछ आयात कुछ सूरतें ऐसी हैं जिनका बतौर ख़ास अहादीस में जिक्र है कि ये फलां चीज़ के लिए है, ये फलां चीज़ के लिए, ये फलां चीज़ के लिए, तो उनका पढ़ना जो है बड़ा ज़रूरी है। अगर हम अपना ये मामूल बना लें कि सोने से पहले सूरह फलक सूरह नास पढ़ लें, या अगर सिर्फ आयतल कुर्सी 7 मरतबा पढ़कर अपने ऊपर दम कर लें, अपने बच्चों पे दम कर लें, तो इंशाअल्लाह ताला इन तमाम चीज़ों से महफूज रहेंगे। अल्लाह तबारक व ताला हम सबको अमल की तौफीक अता फरमाएं, कुरान मजीद फरकान हमीद को पढ़ने, इसको समझने, इस पर अमल करने की तौफीक अता फरमाएं, और इसके ज़रिए हमें शिफा अता फरमाएं। वाखिर दावाना अनिल हम्दुलिल्लाह रब्बिल आलमीन।